नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। कार्यक्रम अन्तर सम्वादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, नेपालको प्रमुख सुरक्षा अंगका रूपमा रहेको नेपाली सेनाले आज स्थापनाको 262 वार्षिक उत्सव मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं सांगीतिक कार्यक्रम गरी मनाउँदैछ। जंगी हड्डा मातहतका प्रितना वाहिनी गढ़ र गुल्ममा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। वर्तमान सेनाको सांगठनिक संरचनाको विक्रम सम्मत 1819 सालदेखि शुरूआत भएको हो। नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षाका लागि नेपाली सेनाले विगतदेखि नै उदाहरणीय कार्य गर्दै आएको छ। मुलुकको रक्षा, देशभक्ति, समर्पण र हितलाई केन्द्र बिन्दुमा राखी कार्य गर्दै आएको नेपाली सेनाका वीर पुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र मजबूत हुँदै गएको मानिँदै आइएको छ। राष्ट्रिय एकता र राष्ट्र निर्माणको भावनालाई थप सशक्त बनाउन पनि नेपाली सेनाले मूल रूपमा भूमिका खेल्दै आएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत प्रशंसा हुँदै आएको छ। विपद व्यवस्थापनदेखि विकास निर्माणसम्मका कार्यमा नेपाली सेनाले भूमिका निर्वाह गर्दै आएको छ। आजको अन्तर्सम्वादमा हामी नेपाली सेना दिवसका सन्दर्भमा केन्द्रित भएर नेपाली सेनाको भूमिका, सेनाले गर्दै आएका कार्यहरू लगायतका विषयमा केन्द्रित भएर नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीसँग कुराकानी गर्दैछौ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्सम्वादमा।
धन्यवाद।
आज नेपाली सेना दिवस, यो दिवसलाई नेपाली सेनाले के कसरी मनाउँदैछ, के कस्ता कार्यक्रमहरू तय गरिएका छन्? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
सबभन्दा पहिला त आज यो नेपाली सेनाले 262 वार्षिक उत्सवको अवसरमा सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपतिको प्रमुख आतिथ्यतामा अब केही समय पछाडि नै टुँडिखेलमा यो महाशिवरात्रि तथा सेना दिवस 2081 विशेष कार्यक्रम सञ्चालन हुँदैछ। त्यसको अलावा यो सेना दिवस हामीले केही समय अगाडिदेखि नै यो विभिन्न कार्यक्रमहरू देशव्यापी रूपमा मनाउँदै आएका छौँ। करिब एक महिना अगाडि वृहत फोटो तथा वृहत प्रदर्शनी भनेर हामीले जंगी अड्डामा करिब 4 दिनको सञ्चालन गरेका थियौँ। त्यसमा पनि विभिन्न क्षेत्रका व्यक्तिहरू र विद्यालयका भाइ बहिनीहरूको उत्साहजनक उपस्थिति थियो। त्यस्तै गरेर अस्ति फागुन 10 गते मात्रै हामीले प्रधान सेनापति खुल्ला म्याराथन एउटा दौड जंगी अड्डामा आयोजना गर्थ्यौं। यही सन्दर्भमा नै यो राष्ट्रिय सेवा दलको युवा आदान प्रदान कार्यक्रम युथ एक्सचेन्ज प्रोग्राम अन्तर्गत विभिन्न मित्र राष्ट्रको एनसीसी क्याडेट टोलीहरू पनि नेपालको अहिले भ्रमणमा हुनुहुन्छ। साथसाथै हाम्रो नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू 6 जना पनि अहिले केही सन्दर्भमा नेपालमा हुनुहुन्छ। हिजो मात्रै प्रधान सेनापतिबाट सकल दर्जालाई सम्बोधन समेत भएको छ यही नेपाली सेना दिवसको अवसरमा। त्यस्तै वीरगति प्राप्त सैनिकहरूलाई एउटा श्रद्धासुमन र वीरगति प्राप्त का परिवारहरूलाई एउटा सम्मान गर्ने कार्यक्रम पनि हिजो सम्पन्न भयो। यसै सन्दर्भमा लिएर हामीहरूको केही दिन अगाडि यो प्रितनापति समन्वयात्मक बैठक पनि जंगी अड्डामा सञ्चालन भएको थियो। र यो त जंगी अड्डा लगायत अब विभिन्न हाम्रो प्रितना वाहिनी गण गुल्महरूमा पनि यो सेना दिवसलाई लक्षित गरेर विभिन्न किसिमका कार्यक्रमहरू केही दिन अगाडिदेखिबाट सञ्चालन हुँदै आएका छन्। यो फोटो तथा वृहत प्रदर्शनी हरेक प्रितनाहरूमा पनि सञ्चालन भइरहेको छ अहिले। र प्राय जसो प्रितनाहरूले विभिन्न किसिमका यो म्याराथन लगायत विभिन्न इभेन्टका दौडहरूको कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। र समग्रमा भन्दा देशव्यापी रूपमा नै सेनाले यो सेना दिवसको अवसरमा विभिन्न गतिविधि तथा कार्यक्रमको आयोजना गरि नै रहेको छ।
राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी पनि रहेको छ, साथै शान्ति सुरक्षाका सवालमा पनि नेपाली सेनाले प्रमुख अंगको रूपमा कार्य गर्दै आएको छ। राष्ट्रिय एकतालाई कायम राख्दै शान्ति सुरक्षालाई पनि कायम राख्न नेपाली सेना के कसरी लागि परिरहेको छ?
अब नेपाली सेनाको एउटा प्राथमिक दायित्व भन्छ हामी, प्राइमरी रेस्पोन्सिबिलिटी जुन संविधानले दिएको एउटा छँदैछ, त्यसको साथसाथै संविधान प्रदत्त विषयहरू साथै नेपाल सरकारबाट समेत विभिन्न समयमा प्राप्त जिम्मेवारीहरूलाई नेपाली सेनाले एउटा सम्पादन गर्दै आइरहेको छ। यसका मुख्य विषयहरू जस्तै हाम्रो अब विकास निर्माण कार्यहरूमा नेपाली सेना लामो समयदेखि नै संलग्न हुँदै आएको सबैलाई अवगत नै छ। साथसाथै यो प्रकृति तथा वातावरण संरक्षण कार्यमा पनि नेपाली सेना त्यत्तिकै संलग्न छ। विक्रम सम्वत 2032 सालबाट चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा त तैनाथ भएदेखि अनवरत रूपमा अहिले तथ्याङ्क नै हेर्ने हो भने करिब 12 राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्षमा नेपाली सेनाको फौज तैनाथ भएर यो निकुञ्ज सुरक्षार्थ खटिरहेको छ। त्यस्तै यो चुरे संरक्षणका गतिविधिहरू, यही वातावरण संरक्षणलाई लक्षित गरेर विभिन्न सफा हिमाल कार्यक्रमहरू पनि विगतमा हामीले सञ्चालन गर्दै आएका छौँ। यो भन्दाखेरि यो राष्ट्रपति तराई मधेस संरक्षण कार्यक्रम अन्तर्गत नै विभिन्न किसिमका वृक्षारोपण, यो करिब यो ताल तलैयाहरूको पुनर्निर्माण, यस्तो मैले भन्नु खोज्छु यो वातावरण संरक्षणमा हामी त्यतिकै सक्रिय रूपमा छौँ। त्यस्तै तपाईँले सुरुमै भन्नुभयो विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना 1958 नै खटिँदै आएको छ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा। विपद प्रतिकारी कार्यमा नेपाली सेनाले एउटा अग्रणी भूमिका, हामी की रेस्पोन्डरको रूपमा चाहिँ हाम्रो जनशक्ति तथा हवाई साधनहरूलाई परिचालित गर्दै आएका छौँ। त्यस्तै नेपालको समग्र खेलकुद क्षेत्रमा समेत नेपाली सेनाको एउटा यथेष्ट योगदान रहँदै आएको छ। त्यस्तै अघि नै मैले उल्लेख गरेँ, युवा जनशक्तिलाई विकसित गर्ने उद्देश्यले राष्ट्रिय सेवा दल अन्तर्गत विभिन्न कार्यक्रमहरू पनि हामीले गर्दै आएका छौँ। साथसाथै
यहाँले उल्लेख गरिरहेकै सन्दर्भमा मैले एउटा प्रश्न थप गर्न चाहे, नेपाली सेना मुलुकमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ, जुन कुरालाई यहाँले कुराकानीकै क्रममा पनि व्यक्त गरिसक्नु भएको छ। समावेशिताका हिसाबले सेना सबैको फूलबारी जस्तो पनि देखिएको छ अथवा बनेको छ। खास गरी नेपाली सेनाले विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि कार्य गर्दै आएको छ। शान्ति स्थापनाका लागि नेपाली सेना अहिले कुन कुन देशमा कार्यरत छ र कति संख्यामा नेपाली सेनाहरू राष्ट्रसंघीय मिशनमा खटिनु भएको छ, त्यो विषयलाई पनि थोरै जोड दिँदा उपयुक्त हुन्छ कि?
अहिले नेपाली सेना हाम्रो विभिन्न 11 मुलुकहरूमा हाम्रो सेनाहरू तैनाथ भएर काम गर्दै आएका छन्। जस्तै उदाहरणको लागि हाम्रो युनिफिल मिसन भन्छौँ, हाम्रो लेबनानमा, अब कङ्गो भन्छौँ, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा हाम्रो विभिन्न फौजहरू छन्, सेन्ट्रल अफ्रिकन रिपब्लिक कार भन्ने मुलुकमा छ, त्यस्तै साउथ सुडानमा हाम्रो टोलीहरू काम गर्दछन्। अब यो चाहिँ हाम्रो प्रमुख फौज खटाउने मुलुकहरूमा हाम्रो टोली काम गरेका छन्। अहिले पनि हामी करिब हाम्रो 6,000 जनशक्ति यो विभिन्न 11 मिसनमा हाम्रो क्रियाशील छन्। यसको साथसाथै करिब 615 हाम्रो महिला सैनिकहरू पनि हाम्रो यो मिसनहरूमा कार्यरत छन्। र अहिलेसम्मको विवरणमा यो फौज खटाउने मुलुकहरू, संयुक्त राष्ट्रसङ्घको फौज खटाउने मुलुकहरूमा नेपाल पहिलो स्थानमा छ, TCC भन्छौँ हामी, ट्रुप्स कन्ट्रिब्युसन कन्ट्रिजमा। त्यस्तै महिला सैनिक खटाउनेमा पनि हामी पहिलो स्थानमा छौँ।
पेशागत अनुशासन, चेन अफ कमाण्ड र राजनीतिक निरपेक्ष चरित्र, एकताको भावना लगायतका उच्च संस्कारहरू पनि नेपाली सेनाभित्र रहेका छन्। विगतदेखि नै यस्ता कार्यहरूलाई नेपाली सेनाले एकरूपता के कसरी दिँदै आएको छ, सँगै सेना र नागरिकको सम्बन्ध पनि उत्तिकै प्रगाढ रहेको छ। आगामी दिनमा यस्तो सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि कसरी अगाडि बढ्न सकिएला, यो प्रश्न पनि मैले जोडे।
अब यो नेपाली सेना एउटा व्यावसायिक हिसाबमा काम गर्नको लागि तालिमको साध्यै नै महत्वपूर्ण भूमिका रहन्छ। नेपाली सेनाले विगतदेखि नै अहिले पनि तालिमलाई एकदम जोड दिँदै आएको छ। तालिम हाम्रो विभिन्न भर्ना हुँदादेखि लिएर विभिन्न चरणमा हामीले तालिमहरू गर्छौँ। अब केही समय अगाडि हामीले सामूहिक तालिम सम्पन्न गऱ्यौँ। यो वर्षको यो सामूहिक तालिम भनेको हाम्रो सकल दर्जाहरू नै आफ्नो युनिटबाट बाहिर गएर निश्चित तोकेको सिलेबस अथवा त्यसमा त्यो भूगोलमा आफ्नो जिम्मेवारी क्षेत्रमा रहेर त्यसमा तालिम गर्ने हो। यहाँले भने जस्तो नागरिक सैनिक सम्बन्धमा पनि नेपाली सेनाले उत्तिकै जोड दिएको छ। यस सम्बन्धी विभिन्न गतिविधिहरू नेपाली सेनाले विगत लामो समयदेखि सञ्चालन गरेको छ। यसमा विशेष गरेर स्थानीय स्तरमा रहेका नागरिकहरू, त्यहाँको विभिन्न समुदायसँग नेपाली सेनाले कसरी सहकार्य गर्ने, चाहे त्यो विपदको समयमा होस् चाहे अन्य समयमा होस् भन्ने किसिमका गतिविधिहरू गर्छौँ। हामीले केही शीघ्र प्रभावी आयोजना भन्छौँ, क्विक इम्प्याक्ट प्रोजेक्ट भन्ने खालका केही सानातिना सहयोग पनि स्थानीय स्तरमा गर्छौँ। जस्तै मठ मन्दिर बनाउने, खानेपानीका, स्वास्थ्य सेवाका, त्यो स्थानीय समुदायलाई एकदमै आवश्यक भएका सानातिना आयोजनाहरू पनि नेपाली सेनाले आफ्नो स्रोत साधनले भएसम्म त्यसलाई चाहिँ स्थानीय स्तरमै सम्पन्न गरेको छ। विभिन्न उसमा हाम्रो मेडिकल जनशक्ति, स्वास्थ्य जनशक्तिले स्थानीय तहमा त्यहाँका जनताहरूको स्वास्थ्य सेवा, विभिन्न शिविरहरू सञ्चालन गरेर पनि एउटा सेवा पुर्याउँदै आएको छ। यहाँलाई अवगत नै होला, विभिन्न गर्भवती तथा महिला सुत्केरी महिलाहरूको उद्धारमा नेपाली सेनाको हवाई साधनहरू प्रयोग गरेर हामीले थुप्रै यो उसको उद्धार गर्न पनि हामीले गरेका छौँ। त्यस्तै आवश्यकता अनुसार रक्तदानका कार्यक्रमहरू भए, अहिले मात्रै करिब 22 स्थानमा नेपाली सेनाकोबाट सञ्चालित सर्पदंश उपचारहरू छन्। त्यसको उपचारहरूले पनि त्यस विशेष गरेर तराई क्षेत्रमा सर्पदंशबाट पीडित भएका व्यक्तिहरूलाई एउटा उपचारको पनि गरिरहेका छौँ। र यसरी हेर्दाखेरि नागरिक सैनिक सम्बन्धमा नेपाली सेनाले देशव्यापी रूपमा नै विभिन्न गतिविधिहरू गर्दै आएको नै छ।
यहाँको कार्यव्यस्तता पनि रहेको छ, आज नेपाली सेना दिवसका अवसरमा कार्यक्रम पनि रहेको छ। अन्तमा मैले एउटा मात्र प्रश्न गर्न चाहे, नेपाली सेनाले विपद व्यवस्थापन र सड़क पूर्वाधार निर्माणमा पनि उल्लेखनीय योगदान गर्दै आएको छ, पुर्याउँदै आएको छ। नेपाली सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ तराई मध्य द्रुत मार्गको काम पनि अहिले भइरहेको छ। यो सम्बन्धमा केही कुरा राखिदिनुहोस् न।
अब यो नेपाली सेनाको व्यवस्थापनमा काठमाडौँ तराई मधेश द्रुत मार्ग हामीले व्यवस्थापनमा निर्माणाधीन अवस्थामा छ। यसको अहिलेसम्म हेर्ने हो भने करिब 39% यसको प्रगति, वित्तीय तथा भौतिक प्रगति रहेको छ। र यसमा यो विभिन्न किसिमका सुरुङ मार्गहरू, करिब हाम्रो 7 सुरुङ मार्ग हो, त्यसमा हाम्रो 2 सम्पन्न नै भइसकेको छ। बाँकी केही सुरुङ मार्गहरू निर्माणाधीन प्रक्रियामा छन्, केही डिजाइन तथा पूर्व तयारीको कुरामा छन्। र यो हामीले काठमाडौँ तराई मध्य द्रुत मार्गलाई एकदमै महत्वपूर्ण, यो राष्ट्रिय गौरवको पनि आयोजना भएकोले विभिन्न पक्षहरूबाट यसलाई त्यही अनुसारको महत्व पनि दिएको छ। र अहिले सबै यसको प्रगति एक किसिमले सन्तोषजनक नै मान्नुपर्छ। र केही इस्युहरू पनि छन् यसमा, जस्तै हाम्रो यो प्याकेज नम्बर 11 यो खोकना क्षेत्रको समस्याहरू अझै सुल्झन सकेको छैन। यो यसमा पनि कामहरू भइ नै रहेको छ र यो भयो भने, यो कामहरू सक्यो भने र केही सानातिना रुख कटान र अन्य केही जग्गा अधिग्रहणका विषयहरू पनि छन्, ती त त्यति ठुला विषय होइनन्, र यो खोकनाको विषय अलिकति प्रमुख विषय जस्तो लाग्दछ। यसले यसको समस्या हामीले जति सक्दो चाँडो समाधान गर्न सक्यौँ त्यति नै यो ओभरअल यो फास्ट ट्र्याकको निर्माण सम्पन्न गर्ने समय सीमालाई पनि यसले प्रभावित पार्न सक्ने भएको हुनाले यो चाहिँ अलिकति जरुरी छ जस्तो लाग्छ। समग्रमा यसको व्यवस्थापन र यसको अहिलेको निर्माण प्रगति एक किसिमले सन्तोषजनक नै रहेको छ।
हुन्छ, व्यस्त समयका बावजुद यहाँले दिनुभएको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आदरणीय श्रोताहरू, हामीले सेना दिवसका सन्दर्भमा केन्द्रित भएर नेपाली सेनाको भूमिका, नेपाली सेनाले गर्दै आएका कार्यहरू लगायतका विषयमा नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीसँग कुराकानी गर्यौं। आज महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि दर्शन गर्नेहरूको घुइँचो समेत लाग्ने गर्दछ। शिवरात्रीमा श्रद्धालुहरू रातभर जागा रहेर भगवान शिवको आराधना समेत गर्ने गर्दछन्। भजनहरू गाइने गरिन्छ। कतिपय रातभर उपवास पनि बस्ने गर्दछन्। अहिले पशुपति क्षेत्रमा दर्शनार्थीको घुइँचोलाई मध्यनजर गरेर त्यहाँको व्यवस्थापन के कसरी गरिएको छ, शान्ति सुरक्षाको अवस्था के कस्तो रहेको छ, यसै सन्दर्भमा केन्द्रित भएर हामी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीसँग कुराकानी गर्दैछौ। कोषाध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
नमस्कार।
आज पाशुपत क्षेत्रमा बिहानैदेखि घुइँचो हुने गर्दछ, दर्शनार्थीहरूको पनि ठूलो भीड़ लाग्ने गर्दछ। त्यहाँको व्यवस्थापन के कसरी गरिएको छ, शान्ति सुरक्षाका लागि के कस्ता योजनाहरू बनाइएर लागू गरिएको छ, त्यो विषयमा मैले यहाँलाई सोध्न चाहे।
हजुर, यहाँ चाहिँ अब विषय त पहिला म दर्शनार्थीको व्यवस्थापन कसरी गरिएछ भन्ने सन्दर्भमा यहाँ समक्ष कुरा राख्न चाहन्छु। हामीले बाहिर चारवटा लाइनबाट चारवटा पशुपतिका चारवटा, पहिलो कुरो त आज पशुपति को मन्दिरका चारै ढोका आज बिहान 2 बजेबाट खुला गर्यौँ र 2 बजेबाटै दर्शन गर्ने क्रम जारी रह्यो र त्यो दर्शन गर्ने क्रममा पशुपतिका चारवटा ढोकाबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको छ र चारवटा ढोकामा बाहिरबाट चारवटा लाइनबाट त्यहाँ पशुपतिको प्राङ्गणमा प्रवेश हुन्छ र त्यहाँ 10 लाइनबाट दर्शन गर्ने अवस्था मिलाइएको छ। पश्चिमबाट 3 लाइन एकैचोटि हेर्न मिल्छ, उत्तरतिरबाट 3 लाइन एकैचोटि भगवान्को दर्शन गर्न मिल्छ, पूर्व र दक्षिणबाट दुई दुईजनाले एकैचोटि दर्शन गर्न मिल्ने हामीले व्यवस्थापन मिलाएको छौँ र बाहिर 4 लाइन भनिए तापनि दर्शन गर्ने बेलामा पुग्दा 10 लाइनमा दर्शन अवस्था बन्छ र हामीले त्यसरी यसलाई व्यवस्थापन गरेका छौँ। र अहिले घुइँचो चाहिँ हजुरले भने जस्तै गरी पशुपत क्षेत्रमा एकदमै घुइँचो छ। दर्शनार्थीहरू पुरा लाइनमा लामबद्ध भएर दर्शन गरिरहनु भएको छ र यो क्रम एकदम व्यवस्थित रूपले लाइनमा व्यवस्थित रूपले दर्शन भएको एउटा स्थिति छ।
के कति संख्यामा भक्तजनहरूले आज दर्शन गर्ने अनुमान गरिएको छ, साथै त्यहाँको शान्ति सुरक्षाको व्यवस्था के कसरी मिलाइएको छ, त्यो विषयमा नि बताइदिनुहोस् न।
शान्ति सुरक्षाको सन्दर्भमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको उल्लेख्य संख्यामा चाहिँ हामीले यो चाहिँ खट्ने र शान्ति सुरक्षालाई व्यवस्थापन गर्ने उहाँहरूले गर्नुभएको छ भने कोषको तर्फबाट 4,000 भन्दा बढी संख्यामा स्वयंसेवकहरू परिचालन भएको छ। उहाँहरूले बाहिर फोर एरियाभन्दा बाहिरको लाइनहरू भक्तहरू दर्शनार्थीहरूको लाइनलाई व्यवस्थापन गरिरहनु भएको छ र भित्र सुरक्षाकर्मीहरूले तिनै तहका नेपाल सरकारका सुरक्षाकर्मीहरूले सुरक्षा व्यवस्था एकदमै राम्रोसँग एकदम कडा रूपमा सुरक्षा व्यवस्थाहरू भइरहेको स्थिति छ।
भक्तजनहरूले दर्शनका क्रममा के कस्ता नियमहरूको पालना गर्नुपर्छ, यो विषयमा पनि मैले यहाँलाई सोधे।
विषय त नियमहरूको बारेमा भन्दा त अब अरू फर्मल नियमहरू त भइ नै है, राज्यले अवलम्बन गरेका कानुनी नियमहरू त रहे नि है, र हामीले न्यूनतम रूपमा दर्शनार्थीहरूलाई लामबद्ध भएर चाहिँ त्यहाँ आइदिनको निम्ति हामीले अनुरोध गरेका छौँ। विशेषतः बहुमूल्य गरगहना लगाएर नआइदिनको निम्ति हामीले अनुरोध गरेका छौँ र सम्भव भएसम्म बालबच्चाहरूलाई लिएर नआउने कुरालाई हामीले अघि नै सूचना पहिला नै सूचित गरिसकेको एउटा स्थिति छ र अरू यिनै भएर विषय त अनुशासित रूपले लामबद्ध भएर दर्शन गरिदिनको निम्ति हामीले भक्तजनहरूलाई अनुरोध गरेका छौँ।
आज
हामीले अनुमानको कुरा अगाडि गर्नुभयो, दर्शन कति हुन्छ भन्ने बारेमा हामीले के गरेका छौँ, यहाँलाई मैले अगाडि पनि भने दसवटा मन्दिरमा दर्शन, भगवान्को दर्शन एकैचोटि दसजनाले गर्ने व्यवस्था हामीले मिलाएका छौँ। एकैचोटि दसजनाले भनेको दसवटा लाइनभित्र, मैले अगाडि भने दसवटा लाइन हुन्छ भनेर भन्नुभएको सन्दर्भमा एकैचोटि दसजनाले दर्शन गर्ने व्यवस्था मिलाएका छौँ भने त्यो दर्शन दुई सेकेन्डमा चाहिँ दसजनाले गर्न सक्छन् भन्ने हाम्रो अनुमान छ, र एक घन्टामा प्रत्यक्ष रूपले भगवान्को दर्शन कम्तीमा पनि 18,000 मान्छेले प्रत्यक्ष दर्शन गर्छन् भन्ने हाम्रो अनुमान छ, र यो न्यूनतम कुरा हो, योभन्दा अधिकतम पनि हुनसक्छ, र न्यूनतम रूपले एक घन्टामा 18,000 दर्शन गर्छन् भन्ने छ। र आज 2 बजेदेखि बिहान 2 बजेदेखि भोलि बिहान 6 बजेसम्म हामीले चाहिँ यो शिवरात्रिको लागि त्यो कार्यक्रम, दर्शनको कार्यक्रमहरू रहिरहेका छन्, र यही अवधिको आधारमा हामीले क्यालकुलेसन त्यहाँ प्रत्यक्ष त्यो छ भने बाहिरबाट हेर्ने भक्तजनहरू त्योभन्दा डबल गुणा बढी गजुर हेर्ने, मन्दिर हेर्ने र रमाइलो हेर्ने, मेला भर्ने गरी आउनेको संख्या गर्दा त एकदमै बढी हुने हाम्रो अनुमान।
आज नेपालका विभिन्न स्थानहरूबाट मात्र नभई भारतका विभिन्न ठाउँहरूबाट पनि दर्शनार्थीहरू पाशुपत क्षेत्रमा दर्शनका लागि आउने गर्नुहुन्छ, त्यसै गरी दक्षिण एसियाका अन्य मुलुकहरूबाट पनि पाहुनाहरू, आगन्तुकहरू, दर्शनार्थीहरू आउनुहुन्छ। यो सन्दर्भलाई के कसरी व्यवस्थापन गरिएको छ, उहाँहरू लाइनमा बसेर नै दर्शन गर्नुपर्ने हुन्छ कि उहाँहरूका लागि विशेष व्यवस्था गरिएको छ कि के छ?
यो जस्तो विदेशी देशहरूबाट आउने तीर्थालु भक्तजनहरूलाई हामीले अब पोर्टुगलको आधारमा कसरी आउनुभएको छ, यदि भिआइपी भिभिआइपी हो भने हामीले उहाँहरूलाई दर्शन गर्नको निम्ति एक प्रकारले व्यवस्थापन कोषको दायित्व पनि हुन्छ, त्यो तरिकाले गर्छौँ भने अरू सामान्य नागरिकको रूपमा उहाँहरू आउनुभएको छ भने उहाँहरू लाइनमै बसेर दर्शन गर्ने स्थिति बन्छ।
पशुपति क्षेत्रको व्यवस्थापनको विषयमा मैले यहाँसँग सोधिसकेपछि मैले अब यहाँलाई यो महाशिवरात्रि पर्वको धार्मिक र पौराणिक मान्यता के कस्तो रहेको छ त्यो विषयमा सोध्न चाहे, त्यो विषयमा बताइदिनुहोस् न।
यस्तो छ, अब खास गरिकन शिव पार्वतीहरूको यो उभएको तपोभूमि अब यस्तो यो अवस्थामा रहेको सन्दर्भमा विशेषत यो शिव भगवानको दर्शन गर्नाले चाहिँ यो त एउटा धर्म प्राप्त हुने, मोक्ष प्राप्त हुने भन्ने एउटा कुराहरू रहिरहेको स्थिति छ, र यसको कुरै गर्ने, यसको धार्मिक उसका कुरा गर्ने हो भने त लामो एउटा इतिहास छ, र त्यो लामो इतिहासतिर म गइनँ। र विशेष त महाशिवरात्रि पर्वमा चाहिँ शिवको दर्शन गर्नाले पुण्य मिल्ने, धर्म आर्जन हुने, चाहे आफूले चाहेको प्राप्ति हुने कुरा नै हो परमेश्वरमा तिमी केही कुरा गर्न सक्नु।
त्यसै गरी अब यो समुद्र मन्थनको पौराणिक कथाहरू पनि रहेका छन्, दर्शनार्थीहरूलाई पनि यो विषयमा जानकारी पाउँदा उपयुक्त नै हुन्छ होला, जस्तो अब हाम्रा धार्मिक मान्यताहरू पनि विभिन्न पक्षहरूसँग जोडिएका छन्, त्यो पक्षलाई यहाँले थोरै केलाइदिन सक्नुहुन्छ कि?
यो धार्मिक पक्षको बारेमा हाम्रो यो धर्म सम्बन्धी यो बारेमा विज्ञता प्राप्त गरेकै साथी मसँग हुनुहुन्छ, र उहाँले यो कुरा बारेमा यहाँकै विज्ञ त्यो धार्मिक सम्बन्धी हेर्ने नै साथी मसँग हुनुहुन्छ संयोगले, मेरो भन्दा पनि उहाँले बढी बताइदिन सक्नुहुन्छ, म उहाँलाई यो बताउनको निम्ति म उहाँलाई अनुरोध
हुन्छ। हुन्छ, बताउँदा हुन्छ।
हजुर, नमस्कार।
नमस्कार। यो शिव यो महाशिवरात्रि पर्वको धार्मिक र पौराणिक मान्यता के रहेको छ, यहाँले परिचय सहित बताइदिनुहोस् न।
हजुर, मेरो नाम कुमार कटेडा हो, म कसै क्षेत्र विकासको कर्मचारी पनि हुँ, र मलाई भगवान पशुनाथले सजा भाषा पनि छ। र भगवान पशुनाथको सन्दर्भमा के कुरो छ भने हजुरको पौराणिक कालमा महाभारतको युद्ध पश्चात जब कौरव र पाण्डवको युद्ध भयो त्यतिखेर चाहिँ हजुरको पाण्डवको तर्फबाट धेरै कौरवहरू हत्या भएको थियो, त्यस कारण ब्राह्मण पनि हत्या भएको थियो। र ब्राह्मणहरूको हत्या हुँदाखेरि यसको चाहिँ मतलब मोचन कसरी गर्न सकिन्छ भनेर पाण्डवहरूले भगवान् कृष्णले सोद्धाखेरि भगवान् कृष्णले तिम्रो हिमालयमा जाओ र भगवान् शिवको तपस्या गर भनेर भन्नुभयो। भनेपछि चाहिँ पञ्च पाण्डव द्रौपदी सहितै हिमालयमा गएर चाहिँ भगवान् शिवको आराधना गर्नुभयो। शिवको आराधना गरिसकेपछि भगवान् शिवले चाहिँ त्यहाँ शिवजी भैँसीको रूपतिर चाहिँ घुमिरहनु भएको थियो। र पञ्च पाण्डवमध्ये एकजना त्रिकालदर्शी एकजना भाइ हुनुहुन्थ्यो जो नकुल हो, उहाँले चाहिँ ध्यान दृष्टिबाट हेर्दाखेरि भगवान् शिव भैँसीको रूपमा त्यहाँ घुमिरहेको देखेर त्यहाँ हजारौँ भैँसीको थिए, त्यसमध्ये कुन चाहिँ भैँसी चाहिँ भगवान् शिव हुन्छ भनेर चाहिँ त्यो गर्दै जाँदाखेरि एउटा अन्तिममा एउटा भैँसी फेला पऱ्यो. त्यो भैँसी चाहिँ फेरि च्याक्क समय सकेपछि भैँसी अन्तर्ध्यान भएर आकाशवाणी भयो, तिम्रो तपस्याबाट म खुसी छु. अब मेरो यो मेरो यो जुन पछाडिको भाग चाहिँ ठाडको भाग चाहिँ यो केदारनाथको रूपमा रहन्छ र शिरो भाग चाहिँ भगवान् पशुनाथमा रहन्छ भनेर पशुनाथलाई भगवान् केदारनाथको शिर र केदारनाथ नाथलाई चाहिँ ढाडको भाग मानिन्छ र केदारनाथको दर्शन गरेपछि पशुनाथको दर्शन गरेपछि मात्र उत्सवपूर्ण हुन्छ भन्ने मान्यता छ. त्यो महाभारतको वर्णन
हुन्छ. धन्यवाद धन्यवाद. आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामीले पहिलो चरणमा नेपाली सेना दिवसको सन्दर्भमा केन्द्रित भएर नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीसँग कुराकानी गर्यौं भने दोस्रो चरणमा महाशिवरात्रि पर्वको विषयमा केन्द्रित भएर पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीसँग आज पशुपति क्षेत्रमा दर्शनार्थीहरूलाई दर्शनका लागि गरिएको व्यवस्था, सुरक्षा व्यवस्था लगायतका अन्य सन्दर्भमा केन्द्रित भएर कुराकानी गर्यौं. आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ. प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद. तपाईँको दिन शुभ रहोस्. हवस् त, नमस्कार.